مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ کے پروگرام راؤنڈ ٹیبل کے ساتھ میں ہوں مبشر علی زیدی، ہمارے پروڈیوسر ہیں انجم ہیرلڈ گل۔ دوستو، بہت سے لوگ شکایت کرتے ہیں کہ سوشل میڈیا ہمارا بہت سا وقت لے جاتا ہے، لیکن یہ بھی حقیقت ہے کہ اس نے کام کرنے کے نئے راستے بھی دکھائے ہیں۔ یہ کام ہابی کے طور پر بھی کیے جاتے ہیں اور ان سے پیسے بھی کمائے جا سکتے ہیں۔ ترقی یافتہ ملکوں میں اب شاید ہی کوئی کاروبار ہو جس کا سوشل میڈیا اکاؤنٹ نہ ہو یا اس کی سوشل میڈیا پر تشہیر نہ ہوتی ہو۔ ٹویٹر، انسٹاگرام، یوٹیوب اور ویڈیو اسٹریمنگ سروسز، ہر پلیٹ فارم پر نئے کام کرنے والوں کی گنجائش ہے اور کامیاب ہونے والے مالی فوائد حاصل کرتے ہیں۔ پاکستان میں دو دہائیاں پہلے پرائیویٹ الیکٹرانک میڈیا کے ظہور کے بعد متعدد یونیورسٹیوں نے میڈیا سائنسز ڈپارٹمنٹ قائم کیے یا انہیں وسعت دی۔ وہاں سے تعلیم حاصل کرنے والے سب نوجوان ٹی وی چینلوں میں نہیں گئے، کچھ نے پروڈکشن ہاؤسز جوائن کر لیے، کچھ نے ایڈ ایجنسیوں کا انتخاب کیا، اور بہت سے ایسے تھے جنہوں نے سوشل میڈیا پر اپنے فن کے جوہر دکھائے۔ یوٹیوب اور فیس بک ایسے ہی پلیٹ فارم ہیں جو ان نوجوانوں کو بہترین مواقع فراہم کرتے ہیں۔ آج کے پروگرام میں ہم کچھ نوجوانوں سے بات کریں گے جنہوں نے شارٹ فلمیں بنائی ہیں یا دیکھنے والوں کو متاثر کیا ہے، یا ایسے ہم استادوں سے بات کریں گے جو ویڈیو بنانے والے ایسے نوجوانوں کی مدد کرتے ہیں، انہیں تربیت دیتے ہیں۔ تو ہم ان سے رابطہ کرنے کی کوشش کر رہے ہیں، لیکن دنیا بھر میں جو شارٹ موویز ہیں ان کا کاروبار تیزی سے اہمیت حاصل کرتا جا رہا ہے۔ یہ صرف شوق کا ذریعہ نہیں رہا، بہت سے لوگ ہیں، بہت سے پروڈیوسرز ہیں جو شارٹ موویز بناتے ہیں اور ان سے پیسے بھی کماتے ہیں، اور جو پیغام وہ دینا چاہتے ہیں اس کے لیے بھی یہی میڈیم استعمال کرتے ہیں۔ خاص طور پہ امریکہ، یورپ اور انڈیا میں ایسی بہت سی ویب سائٹس ہیں جہاں پر صرف شارٹ موویز اپلوڈ کی جاتی ہیں اور ان سے ان کی بہت بڑی آڈینس ہے، بہت سے لوگ انہیں دیکھتے ہیں، انہیں پسند کرتے ہیں، اور ایسی فلموں کے مقابلے بھی ہوتے ہیں جہاں پر اچھی فلموں کو انعامات دیے جاتے ہیں، اور اس میں زبان کی کوئی قید نہیں ہے، ہر زبان میں ایسی فلمیں بنتی ہیں۔ ہمیں علی حسین جورا نے جوائن کیا ہے، یہ اقرا یونیورسٹی سے فارغ التحصیل طالب علم ہیں اور اب خود شارٹ فلمیں بھی بناتے ہیں اور اس طرح کا اور کام بھی کرتے ہیں، ان سے معلوم کرتے ہیں۔ بہت شکریہ علی سہیل ہمیں جوائن کرنے کے لیے۔ ہمیں بتائیں، آپ نے تعلیم مکمل کرنے کے بعد کیا شارٹ فلمیں بنائی ہیں، آپ آج کل کیا کام کر رہے ہیں، ہم اس بارے میں بتائیں۔
جی، تھینک یو ویری مچ بشر فار ٹیکنگ می۔ جی، میں اقرا یونیورسٹی سے گریجویٹ ہوا تھا آج سے 2 سال پہلے۔ تو جب یونیورسٹی میں تھے تو اس وقت بھی شارٹ فلمز بناتے تھے، اور اس وقت بھی بہت شوق تھا فلم بنانے کا، کیونکہ ظاہر ہے فلم پڑھ رہے تھے تو فلم بنانے کا بھی شوق رکھتے تھے، اسی لیے اس فیلڈ میں آئے تھے۔ تو شارٹ فلمز بناتے ہوئے پھر اس کے بعد ایک فیسٹیولز کا جو ہے ایک سرکٹ پتہ چلا مجھے، کہ شارٹ فلمز بنانا تو ایک طرف، پھر اس کے بعد ان کو فیسٹیولز میں بھیجنا، وہاں جا کے اکلارڈز اوارڈز وغیرہ جیتنا اور ریوارڈز جیتنا، اور پھر اپنا نام جو ہے وہ دنیا میں آگے پہنچانا۔ تو یہ بھی ایک بہت مزے کی بات ہے، اور ایک آرٹسٹ کے لیے اس سے بڑی اور کیا چیز ہو سکتی ہے کہ اس کی جو فلم ہے، جو اس کی جی آرٹ ہے، وہ کافی زیادہ بڑی آڈینس دیکھ رہی ہے اور دنیا کے مختلف ممالک میں دیکھی جا رہی ہے۔ تو پھر ہم نے فیسٹیولز میں فلم بھیجنا شروع کی، اور جہاں اللہ کا شکر ہے آئی ہیو won 20 اوور انٹرنیشنل اوارڈز اراؤنڈ دی گلوب۔ تو ہاں، تو اب اس کے بعد جب ڈگری ختم ہوئی تو پھر بھی شارٹ فلم کچھ بناتے ہیں، سال میں ایک بار ہم ضرور ایک شارٹ فلم کرتے ہیں اپنی ٹیم کے ساتھ مل کر، اور ان کو بھی اسی طرح ہم فیسٹیولز میں بھیجتے ہیں۔
ایک فلم بنانے پر کتنا پیسہ لگ جاتا ہے، کتنا ٹیلنٹ ٹیلنٹ کے لیے کہاں سے لوگ آتے ہیں، انہیں کیسے آپ پیسے دیتے ہیں، یا وہ شوق یا کام کرتے ہیں؟ ظاہر اس کے لیے کیمرہ چاہیے، ایڈیٹنگ سافٹ ویئر چاہیے، تو یہ سب کچھ کیسے کرتے ہیں؟
بالکل، اچھا یہ ڈپینڈ کرتا ہے کہ آپ کی سٹوری کیا ہے، آپ کس طرح کی کہانی بنا رہے ہیں، آپ کی لوکیشن کیا ہے، اور کتنے منٹ کی فلم ہے۔ تو جیسے کہ میں نے بتایا کہ میں اپنی ٹیم کے ساتھ تھا جب ہم یونیورسٹی میں تھا، تو ہم ایک گروپ آف اسٹوڈنٹ سے جو فلم بناتے تھے وہی ٹیم آگے گرو کر گئی اور ہم تھوڑا سا پروفیشنل ہو گئے, اور پھر اسی ٹیم کے ساتھ مل کر میں نے اپنی باقی کی فلمز بھی بنائی. تو ہوتا یہ تھا کہ جب ہم اپنی کہانی بناتے تھے پھر ہم اس کی بجٹنگ کرتے تھے, پھر ہم دیکھتے تھے کہ ہمیں فنڈز کہاں سے مل سکتے ہیں, ہمیں فیورز کہاں سے مل سکتے ہیں. تو ایکٹرز کے پاس جاتے تھے, کوشش ہماری یہ تھی کہ اچھے ایکٹرز لیں. اس سے ہوتا یہ تھا کہ آپ کی فلم کی کریڈیبلٹی بن جاتی ہے, اور فیسٹیولز وغیرہ میں بھی آپ کو بڑی آسانی ہوتی ہے اپنی فلم کی جگہ بنانے میں, کیونکہ جب وہ بڑا نام دیکھتے ہیں ایکٹرز میں تو پھر وہ کوشش کرتے ہیں کہ آپ کی فلم کو لائن اپ کریں فیسٹیول اسکریننگ کے اندر. تو ہوتا یہ تھا کہ پھر جب ہم اپنی کہانی لکھ لیتے تھے تو پھر ہم اپروچ کرنا شروع کرتے تھے ایکٹرز کو, اور ایکٹرز زیادہ تر جو ہے وہ کہانی ہی دیکھتے ہیں. جب آپ جتنے بھی جو ہمارے جو اسٹارز ہیں جو فلم انڈسٹری کے ہیں جو ٹیلی ویژن کے لوگ ہیں یہ سب سے پہلے جو ہے وہ کہانی دیکھتے ہیں. جب وہ اس طرح کی شارٹ فلم وغیرہ کا سنتے ہیں تو ان کو آبویسلی یہ تو پتا ہوتا ہے کہ پیسے تو یہاں سے نہیں ملنے والے, تو پھر وہ دیکھتے ہیں کہ یار چلو کہانی کیسی ہے, بچے کیسے ہیں, یہ کتنی محنت کر رہے ہیں, ان کا پہلے کا کام کیسا ہے, اور یہ فلم آگے کہاں کہاں جائے گی. تو پھر وہ آپ سے اس طرح کے سوالات کرتے ہیں. تو فیورز تو بالکل لوگ دیتے ہیں آپ کو, لیکن وہ یہ بھی دیکھتے ہیں کہ آپ کتنا پیشنیٹ ہے اپنی چیز کو لے کر, اپنے پروجیکٹ کو لے کر.
تو جب آپ فلم بنا لیتے ہیں, یعنی اس کا مقصد صرف آپ کا یہ ہوتا ہے کہ آپ کسی فیسٹیول میں بھیجیں گے اور صرف تھوڑا سا نام کمائیں گے, یا کچھ پیسے بھی اس سے آپ کما سکتے ہیں؟ آپ کا شوق کیا, صرف شوق کیا ہے؟
انفارچونیٹلی ہمارے یہاں پہ ابھی پاکستان میں اس طرح کا کوئی پلیٹ فارم ہے نہیں کہ آپ شارٹ فلم سے جو ریونیو جنریٹ کریں. ہاں یہ ہو سکتا ہے کہ آپ یوٹیوب پر ڈالیں یا کسی چینل کو آپ سیل کریں اپنی فلم, پھر مے بی وہ ویوز کے تھرو آپ کو کچھ پے کر سکیں. بٹ اگین یہ بھی کوئی پراپر جسے کہتے ہیں نا کوئی حل ہے نہیں اس چیز کا, سولوشن ہے نہیں ہے. انڈیا میں جیسے بہت سارے پلیٹ فارمز اب اسٹارٹ ہو گئے ہیں, انہوں نے اپنی ایپس بنا لی ہیں, انہوں نے یوٹیوب چینلز بنا لیے جن سے اب فلم میکر جو ہیں وہ ریونیو بھی جنریٹ کر رہے ہیں. ابھی نیٹ فلکس اسٹارٹ ہوا ہے, امیزون اسٹارٹ ہوا ہے, تو یہ لوگ اب شاید آگے چل کے شارٹ فلمس کو بھی لینا شروع کریں. تو مے بی شاید اس کی وجہ سے کچھ بریتھ ملے شارٹ فلمس کو بھی, کیونکہ اویئرنیس بھی نہیں ہے لوگوں کو بھی. تو آبویسلی سنیماز میں تو ویسے بھی نہیں لگ سکتی ہیں کیونکہ ڈیوریشن کم ہوتی ہے, تو پھر ڈیجیٹل پلیٹ فارم ایک رہ جاتا ہے. لیکن اس کے لیے بھی ہمارے ملک میں اس کا پراپر ایک پلیٹ فارم ہونا, ایک ادارہ ہونا یا ایک انسٹیٹیوٹ ہونا, ایسا بہت ضروری ہے تاکہ اس طرح کی فلم کو بھی بریف مل سکے اور فلم میکر جو ہے وہ اپنے ریونیو جنریٹ کر سکے. ادروائز ہم لوگ تو یہی کرتے ہیں کہ ہماری, ہاں پرائزز ہوتے ہیں, پرائزز میں یہ ہو جاتا ہے کہ اگر آپ کی فلم ون کر جاتی ہے اور کہیں فیسٹیول میں کچھ کہیں پہ پرائز منی ہے تو اس سے آپ کو ایک ریکور مل جاتا ہے, اس سے آپ کو ایک یہ ہو جاتا ہے کہ چلو کچھ پیسے کچھ پرسنٹیج آف اماؤنٹ جو ہے وہ آپ کی فلم کی ریکور ہو گئی ہے. کبھی کبھی پوری بھی ہو جاتی ہے ڈیپینڈنگ آن دا پرائز منی, آپ کی فلم نے کتنا اچھا کیا فیسٹیولز کے اندر.
لیکن ابھی تک کیا پاکستان میں کوئی ایسے فلم فیسٹیول نہیں ہو رہے؟ کیونکہ جیسے مجھے یاد ہے کہ کراچی میں ایک فلم فیسٹیول ہوتا ہے, لیکن وہ بڑی فلموں کے لیے ہوتا ہے, ذرا شارٹ موویز کے لیے نہیں ہوتا. پتہ نہیں اب ریگولرلی ہو بھی رہا یا نہیں ہو رہا. تو کیا پاکستان میں بھی گنجائش ہے, جیسے لٹریچر فیسٹیولز ہوتے ہیں اس طرح فلم فیسٹیول کی گنجائش ہے خاص طور پہ شارٹ فلموں کے لیے؟
بالکل گنجائش تو بہت زیادہ ہے اور ہونے بھی چاہیے, اور ہمیں بلکہ اس کو صرف لوکلی نہیں انٹرنیشنل لیول پہ کرنا چاہیے تاکہ ہم باہر کی فلمز کو بھی لے کر آئیں اور اس کو بھی ہماری فلمز کے ساتھ کمپیٹ کریں. اس سے ہمارے فلم میکرز کو بھی بڑا ایکسپوجر ملے گا اور ہمارے جو لوگ ہیں جو ہماری آڈینس ہیں ان کو بھی کافی جو ہے اویئرنیس ملے گی کہ اس طرح کی چھوٹے دورانیہ کی فلمیں جو ہیں وہ بھی کبھی کبھی کتنا بڑا میسج ڈلیور کر دیتی ہیں. تو نئے فلم میکرز کے لیے تو پریکٹس ہوتی ہے فیچر فلم کی, کیونکہ اس کے بعد پھر وہ فیچر فلم کرتے ہیں. تو پوری دنیا میں یہ سرکل چلتا ہے, پوری دنیا میں جتنے بھی آپ بڑے فلم میکرز دیکھیں, چاہے کوئنٹن ٹیرنٹینو ہے یا نولن ہے یا جتنے بھی لوگ ہیں, یہ ان سب نے اپنی فلم میکنگ کی شروعات شارٹ فلم سے کی, اور اسی طرح ان کی فلم جاتی تھی فیسٹیولز میں, اور وہاں پہ ایجنٹس ہوتے تھے, پروڈیوسرز ہوتے تھے, ڈسٹریبیوٹرز ہوتے تھے, جو ان کا کام دیکھتے تھے, جن کو کوئی فلم میکر میں پوٹینشیل نظر آتی تھی تو وہ اس پہ پیسہ بھی لگانے کے لیے تیار ہوتے تھے. تو اسی طرح جو ہے پوری دنیا میں چلتا ہے یہ سرکل. آئی ہوپ آئی وش کہ ہمارے بھی یہاں پہ یہ چیز جو ہے وہ اس طرح سے اس کو فوکس کیا جائے, فیسٹیولز کو مزید جو ہے وہ اچھا کیا جائے اور ان کو ریگولرلی ہونا چاہیے.
تو اپنے اب آپ پلان بتائیں مستقبل کے, کیا آپ پاکستان سے باہر آپ کسی چانس کے منتظر ہیں, یا پاکستان میں رہتے ہوئے آپ کوئی فیچر فلم بنانا چاہیں گے؟ کیونکہ پاکستان کی انڈسٹری تو ابھی بہت یعنی ابتدائی مرحلے میں, یعنی ری اسٹارٹ تو ہوئی ہے دوبارہ سے, اس نے بزنس تو شروع کیا ہے پاکستان میں ایک طرح سے, یعنی مردہ ہونے کے بعد زندہ ہوئی ہے انڈسٹری, لیکن ابھی بھی بہت کم یہاں پر امکانات ہیں. تو آپ کے کیا پلانز ہیں؟
پلانز میرے تو دیکھیں سب کی خواہشات یہی ہوتی ہیں کہ جو ہے وہ اپنے ملک کے لیے سب سے پہلے کچھ کریں اور یہاں کی انڈسٹری سیدھی کریں, یہاں کی انڈسٹری صحیح کریں. لیکن ابھی جو تھوڑے حالات ایسے چل رہے ہیں, خیر برے بھی نہیں ہیں اتنے, ابھی تھوڑا سا جو ہے وہ آہستہ آہستہ ایک لائف ملنا شروع ہوئی ہے سنیماز کو, فلمیں بننا شروع ہوئی ہیں اور کافی تعداد میں بھی بن رہی ہیں اب اگر آپ پچھلے کمپیئر ٹو پچھلے 3-4 سال پہلے دیکھیں. لیکن میرے میں یہ سمجھتا ہوں کہ جس طرح کا کام جو ینگ فلم میکرز ہیں جو ہم کرنا چاہتے ہیں اور جس طرح کی آڈینس ہماری یہاں ہے, جو جس طرح کی فلمیں یہاں لوگ دیکھنا چاہتے ہیں, وہ ابھی تک ہم ڈیسائیڈ نہیں کر پا رہے. کیونکہ ہم لوگ جس طرح کی فلمیں بناتے ہیں, شارٹ فلمز اگر آپ میری دیکھیں, تو اگر وہ کل کو فیچر بن کے سنیما میں چلیں گی تو شاید وہ یہاں کی آڈینس کو اتنا امپریس نہ کر سکیں کمپیئر ٹو انٹرنیشنل آڈینس. تو مجھے لگتا ہے کہ ابھی ہمارا سنیما اور ہماری آڈینس جو ہے نا وہ بھی بن رہی ہے, تو ابھی اس میں ٹائم تو لگے گا. میرا دل تو ہے کہ میں پاکستان کے لیے کام کروں, لیکن آن دی ادر ہینڈ میرا یہ بھی دل ہے کہ میں باہر جا کر کام کروں ایز اے پاکستانی, اور اس میں بھی بڑی پرائڈ کی بات ہوتی ہے کہ آپ باہر کے لوگوں کے ساتھ کام کر رہے ہیں, باہر کے کرو کے ساتھ کام کر رہے ہیں. اور آئی ہوپ کہ اس طرح کی کچھ چیز ضرور بنا سکوں میں جو پاکستان میں بھی چلے اور باہر بھی چلے.
ٹھیک ہے علی سہیل جوڑا, بہت شکریہ ہمیں جوائن کرنے کے لیے. بہت سے لوگ سمجھ رہے ہوں گے کہ آپ بہت سینئر ہیں اور شاید آپ کی کافی عمر ہے, میرا خیال ہے آپ ارلی 20s میں, ابھی زیادہ عرصہ نہیں ہوا, چند سال پہلے گریجویشن آپ نے کیا ہے, اور لیکن آپ بہت, آپ سے ہم امید کر سکتے ہیں کہ مستقبل میں بہت سی کامیابیاں حاصل کریں گے. اور ہمیں اب دانیال شیخ نے جوائن کیا جو کراچی وائنس کے روح رواں ہمیں کہنا چاہیے, یہ بھی بہت ینگ پروڈیوسر ہیں اور میرا خیال ہے پاکستان کے سب سے بڑے یوٹیوبرز میں سے ایک ہیں. دانیال بہت شکریہ جوائن کرنے کے لیے, آپ سے پہلے بھی ایک دفعہ بات ہو چکی ہے لیکن ہمارے اب چونکہ ریڈیو اور ویب کے سامعین سن رہے ہیں, تو انہیں آپ بتائیں کہ یہ کیسے آپ کو آئیڈیا آیا, کیسے فلمیں بنانا شروع کی آپ نے؟
سب سے پہلے تو السلام علیکم بشیر بھائی. السلام علیکم فرام پاکستان. کافی ٹائم بعد میں نے آپ کی آواز سنی اور بڑی خوشی ہو رہی ہے مجھے. اکثر آپ کے ٹویٹس پڑھتا ہوں اور جو طنز و مزاح آپ استعمال کرتے ہیں مجھے بڑی خوشی ہوتی ہے وہ پڑھ کے, اور میں آپ کی 100 لفظوں کی کہانیاں جتنی یاد کر رہا ہوں نا بشیر بھائی, آپ
دانیال بہت شکریہ, لیکن ہم آج آپ کے بارے میں بات کرنا چاہتے ہیں.
نہیں یار, اسٹارٹ تو ہم اسی طرح سے کریں گے نا.
اچھا,
اسٹارٹ تو ہم اسی طرح سے کرنا پڑے گا. اینڈ دا نیکسٹ تھنگ از, جو آپ نے پوچھا کہ میں نے اسٹارٹ کس طرح سے کیا, تو سیدھی سی بات ہے, بڑے تکلیف کے ساتھ میں بتانا چاہتا ہوں. ہوا یہ تھا کہ ایک ڈیجی ٹی وی چینل تھا جس کے اوپر میں اپنی ٹیم کے ساتھ پرفارم کر رہا تھا, اور ایک ٹی وی شو تھا جس کے اندر ہمیں چھوٹا سا سیکشن ملا تھا, چھوٹا سا سیگمنٹ ملا تھا. اچھا, یہ جو ٹیم تھی نا, یہ ہماری بحریہ یونیورسٹی کے لڑکے تھے ہمارے ساتھ, کیونکہ میں نے بھی بحریہ یونیورسٹی سے پڑھا, تو ہم سب تھے جو کہ تھیٹر پرفارم کیا کرتے, تو ہمیں ایک اپرچونیٹی ملی, ہم نے اس چینل کے لیے اپلائی کر دیا, ہمیں اس میں سیگمنٹ مل گیا. جب ہم سیگمنٹ پہ لے کر پروڈیوسر کے پاس جایا کرتے تھے, اس کے کانٹینٹ ہیڈ کے پاس جایا کرتے تھے کہ بھائی ہمیں سیگمنٹ میں یہ پرفارم کرنا ہے, یہ اسکرپٹ پرفارم کرنا ہے, تو ہمیں ہمارے 10 اسکرپٹ میں سے 1-2-8-9 اسکرپٹ جو ہے وہ اس کو آبسلیٹ کر دیا جاتا تھا, اور ہم بڑے پریشان ہوتے تھے کہ یار ان کو کریٹو چیزیں نہیں پسند آ رہی, ان کو صرف اور صرف شور شرابا ہلر بازی پسند آ رہی ہے, جو ہم کریٹو کامیڈی کر رہے ہیں ان کو یہ سمجھ نہیں آ رہی. تو ہمیں لگا کہ شاید جنریشن گیپ کی وجہ سے یہ پرابلم ہے, تو میں نے اپنے دوست منصور قریشی سے بات کی, جو کہ میرے ساتھ ہی کو فاؤنڈر ایز ویل, آئی ایم دا کو فاؤنڈر ایز ویل. تو میں نے ان سے بات کی, میں بولا مانی کیا کریں, اس نے بولا یار دیکھ ابھی نا انٹرنیٹ کا تھوڑا سا سین چل رہا ہے, تو اس وقت یوٹیوب تھا نہیں, آپ کو پتا یوٹیوب اس وقت بین تھا پاکستان میں بیک ان 2014. تو پھر میں نے اس کو کہا کہ یار فیس بک پر پیج بناتے ہیں, اس نے بولا گڈ آئیڈیا. کہنے لگا کہ یار دیکھو میرے پاس کیمرہ نہیں ہے, میں نے بولا مانی میرے پاس کیمرہ ہے. کہنے لگا شوٹ کہاں کریں گے, میں نے بولا لوکیشن بھی میرے پاس ہے. کہنے لگا ایڈٹ مجھے آتی ہے, میں نے بولا کانٹینٹ ہمارے پاس پڑا ہوا ہے, لیٹس گو فار اٹ. تو ہوا یہ کہ ہم لوگوں نے جب یہ گیم اسٹارٹ کیا تو اللہ کا شکر ہے پہلی ویڈیو تھی ہماری, بڑی عجیب سی ویڈیو تھی, اس ویڈیو کا نام تھا لاہور ورسز کراچی, اس کے اندر یہ تھا کہ میں لاہور والے ایڈریس کس طرح بتاتے ہیں, کراچی والے ایڈریس کس طرح بتاتے ہیں. وہ ویڈیو ایک دم چل پڑی. تو اس کے بعد جو ہے نا ہم لوگوں نے پھر سوشل سٹائر کے اوپر اپنے آپ کو کنورٹ کیا, سلو سلو بہت ہم لوگوں نے گیم اسٹارٹ کیا. اس وقت تو ہمیں نہیں پتا تھا کہ ہم یوٹیوبر ہیں, آپ نے جیسا کہا کہ پاکستان کے بہت بڑے یوٹیوبرز میں ان کا نام شمار ہوتا ہے, اس وقت ہمیں نہیں پتا تھا کہ ہم یوٹیوبرز ہیں, کیونکہ اس وقت یوٹیوب بین تھا. یوٹیوب تو کھلا ہے بیک ان 2015 کے اینڈ میں, یوٹیوب کھولا انہوں نے, تب جا کر جو ہے ہم لوگوں نے یوٹیوب پر اپنی ویڈیوز ڈالنا شروع کی ہیں, اور ایک سال بعد ہمیں پتا چلا کہ یار ہم تو یوٹیوبرز کہلاتے ہیں. یہ کہانی ہے سر.
اچھا, تو پھر اب کتنے آپ کے فالوورز ہو گئے ہیں یوٹیوب پہ اور فیس بک پہ, کتنی مقبولیت ملی ہے؟ جی
سر, ماشاء اللہ سے تقریباً 8 لاکھ کے قریب سبسکرائبرز ہونے والے ہیں یوٹیوب پہ, اور فیس بک پر ہمارے 11 لاکھ سے اوپر فالوورز ہیں.
تو کچھ پیسے بھی ملتے ہیں اتنے زیادہ فالوورز اتنے سبسکرائبرز ہونے سے؟
اچھا, یوٹیوب پہ طریقہ کار یہ ہوتا ہے, یوٹیوب پہ طریقہ کار پیسوں کا تھوڑا سا مختلف ہے. वो कहलाता है सीपीएम रेट, कॉस्ट पर माइल। अच्छा, पाकिस्तान में सीपीएम रेट थोड़ा कम है, यूएस में, यूरोप में, यूके में वो काफी ज्यादा हाई है, लेकिन ये है कि पाकिस्तान में कंजम्पशन बहुत ज्यादा है, मतलब पाकिस्तान में यूट्यूब इस्तेमाल बहुत किया जाता है, देखा बहुत ज्यादा है, इसकी वजह से अब हमारे पैसे बनना शुरू हो गए हैं। यूट्यूब पर जब आप वीडियो प्ले करते हैं ना, तो वीडियो प्ले करने के फौरन बाद एक ऐड चलता है, फिर आपको दिखाता है स्किप ऐड, आप वो ऐड स्किप करते हैं। अगर आप वो ऐड स्किप नहीं करेंगे तो हमारे पैसे ज्यादा बनेंगे, अगर वो आप ऐड स्किप कर देंगे तो हमारे पैसे थोड़े बनेंगे, ठीक है। तो इस तरह से यूट्यूब के पास पैसे आते हैं कुछ ऐड लगाने के, वो ब्रांड यूट्यूब को पैसे देता है, यूट्यूब उसका छोटा सा शेयर हमें देता है, तो इस तरह से यूट्यूब के पैसे महीने के हिसाब से हमारे बैंक अकाउंट में आ जाते हैं।
तो एक फिल्म बनाने पे आप बताएं कि कितने पैसे लग जाते हैं? अब आपने जैसे बताया कि कंटेंट या टैलेंट और कैमरा ये तो सब आपके अपने पास मौजूद है, लेकिन कुछ ना कुछ खर्चा तो होता ही होगा।
देखिए, बेसिकली ये सारी इन्वेस्टमेंट है जो कि हमने की थी, अब 10-15 लाख रुपए हम लोगों ने इन्वेस्ट किया अपने इक्विपमेंट के ऊपर, ठीक है। तो उसकी भी एक तरह से कॉस्ट निकाली जाती है पर वीडियो के अंदर ना, ठीक है, क्योंकि वो भी एक पूरा फॉर्मूला लगाया जाता है। बात ये है कि अच्छा, फिर एक्टर्स हैं हमारे पास, एक्टर्स पर वीडियो के हिसाब से पेड होते हैं, फिर हमारा एक राइटर है जिसको हम लोग पर वीडियो के हिसाब से पैसे देते हैं, ठीक है। तो उसके अंदर हमारा कुछ ना कुछ खर्चा तो हो ही जाता है, लेकिन ये कि इट्स नॉट, अच्छा हम लोगों ने जो पैसा कमाने वाली बात बताऊं मैं आपको, तो कराची वाले ने पैसा कमाना शुरू किया वो एक साल बाद, हमें एक रेस्टोरेंट से कॉल आई तो हमने उसके लिए वीडियो बनाई, तो एक साल बाद जो है हमने पैसे कमाना शुरू किए। लेकिन अब जो है अल्लाह का शुक्र ब्रांड बड़ा हो गया, तो हम लोग प्रीमियम कमा रहे हैं, हम लोग अपना एक प्रीमियम चार्ज कर रहे हैं क्योंकि ब्रांड इमेज आ गई है। हम लोगों की 5 साल होने वाले हैं अगले हफ्ते हमें 5 साल हो जाएंगे कराची वाइन को इंशाल्लाह। तो ये कि अब जो है अल्लाह का शुक्र ये कि पैसे बेहतर बनना शुरू हो गए, लेकिन पहले तो बिल्कुल भी नहीं था कुछ मामला पैसों का,
तो अभी स्पॉन्सर आ जाते हैं, अच्छी बात है ये तो। लेकिन आप
हाँ, दो तरीके होते हैं हमारे कमाने के। एक ये होता है कि हमारे वीडियोस कोई ब्रांड स्पॉन्सर करते हैं, और दूसरा तरीका तो यूट्यूब का है कि यूट्यूब पैसे तो दे ही रहा होता है,
ठीक है,
बहुत कम होते हैं लेकिन वो।
तो अब असल में जो लोग काम करते हैं उनके 2-3 ही मकासद हो सकते हैं, कि एक पैसा कमाएं, दूसरा ये कि नाम कमाएं, और तीसरा ये कि कोई पैगाम अगर देना चाहें। तो क्या आप कोई सोशल मीडिया से कोई पैगाम भी देने की कोशिश करते हैं, या सिर्फ बस तफरी वाली वीडियोस बना देते हैं, लोगों को हंसने हंसाने की कोशिश करते हैं बस?
अच्छा, मैं आपको देखें, बड़ी जबरदस्त बड़ी इंपॉर्टेंट बात आपने की है मुबशिर भाई। हमें अभी एक टर्म इस्तेमाल की जाती है हमारे लिए जिसको कहते हैं इन्फ्लुएंसर। मुझे नहीं पता था ये बात, मुझे तो कुछ लोगों ने बोला कि आप इन्फ्लुएंसर हो, तो फिर मैंने बोला मैं इन्फ्लुएंसर कैसे हो सकते हैं, क्योंकि इन्फ्लुएंसर के बारे में मैंने पढ़ा था मीडिया के वक्त के दौरान कि इन्फ्लुएंसर वो होता है जो कि सामने वाले की जिंदगी में थोड़ा सा इन्फ्लुएंस लेकर आता है, सामने वाले की जिंदगी में थोड़ा बहुत इन्फ्लुएंस लेकर आता है। तो बात ये कि उस इन्फ्लुएंस का हमें इस्तेमाल जो है ना वो करना पड़ता है। हम लोग तफरियां तो कर रहे होते हैं, लेकिन अगर हम हमारी वीडियोस देखेंगे ना, तो हमारे व्यूवर्स अक्सर हमें जब मिलते हैं वो कहते हैं कि यार आपकी वीडियो बड़ी मजाक वाली होती है, लेकिन उसके अंदर कहीं ना कहीं एक मैसेज छुपा होता है, ठीक है। अभी अगली वीडियो हम लोग इनकम टैक्स के ऊपर बना रहे हैं कि इनकम टैक्स जिस तरह से पाकिस्तान में लगना शुरू हो गया, तो उसके ऊपर हल्का एक सटायरिकल कॉमेडी है, ठीक है। तो कहीं ना कहीं हम लोग मैसेज दे रहे हैं अपना, लेकिन वो एक कॉमेडी अंदाज है। हमारी कोशिश ये होती है कि मुल्क में अगर जो भी मामला चल रहे हैं, हमें किसी भी सोशल इशू को उठाने की जरूरत है, तो उसको हम लोग अपनी वीडियोज में बनाएं। हम लोग अक्सर बेहतर 80-70% वीडियोज हमारी कॉमेडी होती, लेकिन हम कभी कभी सीरियस वीडियोज पे भी काम करते हैं, और वो भी अच्छा एक हम लोग को उससे अच्छी फॉलोइंग मिलती है और लोग उसको काफी अप्रिशिएट करते हैं।
अच्छा दानियल, ये बताएं कि सोशल मीडिया है, जाहिर है बहुत ज़्यादा पुराना तो नहीं है, लेकिन इसमें भी फेजेज हैं, कभी फेसबुक बहुत मकबूल हो जाती है, कभी ट्विटर जो कि जाहिर है शॉर्ट टेक्स्ट का एक सर्विस है वो मकबूल हो जाती है, अब यूट्यूब हिट हो गई है, इंस्टाग्राम आखिरी इतला तक वो बहुत तेज़ी से मकबूल हो रही है, और एक ज़माने वहाँ शायद 100 लोग लाइक मिलते थे, अब लाखों में लाइक्स मिल जाते हैं। तो आपको लगता है ये मुस्तकबिल इस शॉर्ट वीडियो का मौजूद है, इससे आप मुसलसल नाम और पैसा कमाते रहेंगे, या इसका भी दौर आएगा, बहुत जल्द खत्म हो जाएगा?
बहुत जबरदस्त बात किया मैं बशीर भाई आपको याद है 1980s और 70s के जमाने में 50-50 एक प्रोग्राम आया करता था पीटीवी पे, वो बड़ा मकबूल था, ठीक है। लेकिन आज उस बात को 50 साल गुजर गए हैं, लेकिन कराची वाइंस या बेकार फिल्म या इस तरह के जितने भी हम लोग चैनल हैं, हम लोग भी स्क्रिप्ट ही बनाते हैं 50-50 टाइप के, ठीक है। इसका दौर कभी नहीं खत्म हो सकता, मेरा मानना ही है कि इसका दौर कभी खत्म नहीं हो सकता, क्योंकि करंट अफेयर्स के ऊपर हम लोग यूजली काम करते हैं। कोई भी मसला हुआ मुल्क में, तफरी हुई, जो मजाक हुआ, हमने उसके ऊपर एक छोटा सा स्क्रिप्ट बना दिया, वो तो हिट होना ही होना है, ठीक है। लेकिन 2 साल पहले मैंने अपने पार्टनर से सवाल किया था कि यार मानी एक बात बता, हम लोग स्केचेस बनाते हैं अगला दौर किस चीज का आने वाला है, लेकिन मुझे लग रहा है कहीं ना कहीं मामला तो थोड़ा सा मुड़ेगा। लेकिन जो मुड़ते हुए इस वक्त दिखा है मुझे ब्लॉगिंग का कल्चर दिखा है। अच्छा। ब्लॉगिंग का कल्चर पिछले 2 साल के अंदर इतना हिट हो गया है पूरी दुनिया के अंदर, स्पेशली पाकिस्तान के अंदर। दुनिया में तो 5 साल से हिट था, लेकिन पाकिस्तान में चीजें थोड़ा सा लेट आती हैं। ब्लॉगिंग का कल्चर पाकिस्तान में इतना हिट हो गया है कि मैं देखकर काफी हैरान होता हूँ। तो माशाल्लाह से फिर उसके बाद हम लोगों ने उसी के देखते हुए अपने अलग अलग चैनल्स भी खोले। मैंने अपना अलग चैनल खोला, मानी ने अलग चैनल खोला, जिसके अंदर हम लोग ट्रैवल और फूड ब्लॉग्स कर रहे होते हैं, क्योंकि जो बिकता है वो बिकता है और जिस चीज की डिमांड है मार्केट में उसी को आपको मुहैया करना चाहिए। बिल्कुल इन रहना पड़ता है आपको। और अगली चीज जो आ रही है मार्केट के अंदर वो मैं सबको बताता चलूँ, वो आ रहा है पॉडकास्ट का जमाना,
सही,
जिसके अंदर आप इंटरव्यू लेते हैं और इस तरह के मामलात करते हैं। सो आप बिल्कुल सही कह रहे हैं कि चीजें बदलती रहती हैं और आपको उस वक्त के साथ साथ
हम आगे बढ़ना
पड़ेगा, वरना आपकी हालत नोकिया वाली हो जाएगी।
ठीक है। अच्छा दानियाल, ये बताएं, यूनिवर्सिटीज को मैंने देखा है कि वो जब कोई शख्स कामयाब होता है तो उसे दावत देते हैं और कहते हैं आए हमारे स्टूडेंट्स को बताएं कि आपने कैसे कामयाबी हासिल की, कैसे आप काम करते हैं। तो जैसे आप बहरिया यूनिवर्सिटी से पढ़े हुए हैं और मैं भी वहाँ पे आपके दोस्तों से वहाँ मेरी मुलाकातें रही हैं, तो ऐसा होता है कि कभी आपको बुलाया गया हो कि आए आप लेक्चर दें हमारे स्टूडेंट्स को सिखाएं कुछ?
जी बिल्कुल मुशर भाई, मुझे हर उस यूनिवर्सिटी ने बुलाया है इस तरह की वर्कशॉप के लिए, इस तरह के प्रोग्राम्स में एज अ गेस्ट बुलाया है। जिस यूनिवर्सिटी ने मुझे दाखिला नहीं दिया था जिस यूनिवर्सिटी ने मुझे एडमिशन टेस्ट में फेल कर दिया था, हर उस यूनिवर्सिटी ने मुझे बुलाया है अल्हम्दुलिल्लाह। और मैं गया हूँ वहाँ पे और बड़ी इज्जत मिली है इंडिया, और वहाँ जाकर मैंने स्टेज पर बात बोली कि काश तुम लोग मुझे एडमिशन दे देते ना तो मैं तुम लोग की यूनिवर्सिटी का पार्ट होता। और फिर अल्हम्दुलिल्लाह मैंने बच्चों को सिखाया है, बताता हूँ, कोशिश ही करता हूँ। और मेरी हमेशा कोशिश ही होती है, मेरी कोशिश लड़कियों पर ज्यादा होती है। जितनी भी लड़कियाँ हमारे यहाँ ब्लॉगर्स हैं तो इंस्टाग्राम पर मुझे ब्लॉगिंग करती हुई ज्यादा देखती है, तो उनको मैं हमेशा मोटिवेट करता हूँ कि यार ब्लॉगिंग इज अ वेरी गुड थिंग, इसका कोई शक नहीं, लेकिन कोशिश ये करो कि यूट्यूब पर आओ, कोशिश ये करो कि ब्लॉगिंग साइट पर आओ, क्योंकि जो चीज़ दिखने में होती है, जो विजुअल फॉर्म जो होते हैं ना
जी,
वो ज्यादा इस दुनिया में विजुअली जो चीज दिखती है वो ज्यादा पावरफुल होती है एज कम्पेयर टू
पायदार
रिटन थिंग्स। हाँ, ज्यादा पावरफुल होती है, पायदार होती है एज कम्पेयर टू रिटन थिंग्स। तो ये वक्त है वीडियोस का, ये जमाना वीडियोस का,
ठीक है,
तो उसको बेहतर से बेहतर तरीके से जो है ना लोगों को चाहिए कि इस्तेमाल किया जाए।
अच्छा दानियाल, अब बस आखिरी बात ये बताएं कि क्या आपका कोई फीचर फिल्म बनाने का इरादा है, क्योंकि अब आपका इतना एक्सपीरियंस हो गया है, इतनी बहुत सी आपने वीडियोस बना ली हैं, आप यूट्यूबर ही रहना चाहते हैं या उस फील्ड में भी आना चाहते हैं?
इट्स अ वेरी इंटरेस्टिंग पॉइंट। 300 के ऊपर अल्हम्दुलिल्लाह हम लोगों ने वीडियोस बना लिए, मेरा ट्रैवल और फूड के ऊपर भी काफी ज्यादा रुझान है। जहाँ तक फीचर फिल्म की बात है मुबशिर भाई, बात यह है कि हम लोग अभी काम कर रहे हैं वेब सीरीज के ऊपर, और हमारी कोशिश ये कि साल में 2 से 3 वेब सीरीज हम डालते रहें। तो अगला जो हमारा जमाना है वो वेब सीरीज का है। आई होप, मैं दुआ करता हूँ कि नेटफ्लिक्स जो है पाकिस्तान में किसी तरह से काम करना शुरू कर दे, और अगर हो गया ऐसा तो फिर यही हमारा नेक्स्ट लेवल होगा, फिर हम लोग जाएंगे फिल्म की तरफ इंशाल्लाह ताला। क्योंकि मुझे ऐसा लगता है कि हमारे यहाँ जो है ना पाकिस्तान के अंदर कंटेंट ओरिएंटेड मूवीज नहीं बनती, बहुत ही एंटरटेनमेंट ओरिएंटेड बनती है, जिसके अंदर कंटेंट जीरो होता है। तो कंटेंट ओरिएंटेड मूवीज का को लगाना पड़ेगा आपको, हिंदुस्तान से थोड़ा बहुत सीखना पड़ेगा। हिंदुस्तान की फिल्म इंडस्ट्री भी बहुत ही फारे हो गई मेरी नजर में, लेकिन ये कि कहीं ना कहीं वो भी कंटेंट ओरिएंटेड काम कर रहे हैं, अनुराग कश्यप काम कर रहा है, इस किस्म के और भी डायरेक्टर्स कंटेंट के ऊपर काम कर रहे हैं।
ठीक है, बहुत शुक्रिया दानियाल हमें ज्वाइन करने के लिए, बहुत अच्छी गुफ्तगू आप करते हैं और हर दफ़ा नई बातें करते हैं। हालांकि इसी तरह का एक इंटरव्यू हमने आपके साथ फेसबुक पे किया था, लेकिन आप इससे इसका मतलब है कि आप अपने आप को अपडेट करते रहते हैं, बहुत शुक्रिया। हमें फरहान अब्बास साहब ने ज्वाइन किया है जो दुबई में रहते हैं लेकिन फिल्में बनाते हैं पाकिस्तानियों के लिए और शायद इंडियन ऑडियंस के लिए भी, शॉर्ट मूवीज़ बनाते हैं लेकिन पेशे के एतबार से बैंकर हैं। फरहान साहब बहुत शुक्रिया। तो अगर आपका शोभा बैंकिंग है तो ये फिल्में बनाने का ख्याल कैसे आपको आ गया?
मुबशिर भाई, सबसे पहले अस्सलाम वालेकुम, मैं आपका बहुत ममनून हूँ कि आपने मुझे इस मौके पर याद रखा। और जाहिर सी बात है, ये भी एक पेजीराई की एक किस्म है कि इस किस्म के प्रोग्राम्स हों और आप जैसे मेज़बान हम छोटे फिल्म बनाने वालों को याद रखें। अच्छा, एक चीज़ तो ये हो गई। दूसरी बात जो है वो सबसे अहम, जो आपने सवाल किया कि मैं बैंकर हूँ और फिल्म मेकिंग की तरफ मैं कैसे आया, मेरा फिल्म्स की तरफ रुझान, मैं ये बात अर्ज करना चाहता हूँ और मैं कई मौक़ों पर कई लोगों को ये बात बता चुका हूँ कि मैं हमेशा से फिल्म मेकिंग करना चाहता था, मैं हिदायतकार बनना चाहता था। जब तक मैं कराची में रहा मेरा बचपन, मेरी जवानी, ज़्यादा टाइम मेरा कराची में गुजरा। फिर मैं मुख्तलिफ मुल्कों की तरफ निकल गया। अभी पिछले 10 साल से मैं दुबई में मुकीम हूँ। लेकिन जाहिर सी बात है, उस जमाने में, जिस जमाने की मैं बात कर रहा हूँ, उस वक्त सिर्फ एक स्टेशन हुआ करता था, वो था पाकिस्तान टेलीविजन। अपॉर्चुनिटीज बहुत कम थी, वसाइल बहुत कम थे, और इसके अलावा सिखाने वाले, बताने वाले लोग बिल्कुल भी नहीं थे, रिसोर्सेज नहीं थी, कैमरा पकड़ना नहीं आता था, और अगर आता था तो खरीदने की सकत नहीं थी। तो ये सारी मुश्किलात थी जिसकी वजह से मेरा ये शौक बहुत पहले कहीं दब गया, जिसको मैं परसू नहीं कर सका। लेकिन जाहिर सी बात है, वक्त के साथ साथ जब इंसान जवानी की दहलीज पे कदम रखता है, तो उसकी पहली कोशिश ये होती है कि वो किसी नौकरी से, किसी जॉब से मुंसलिक हो, और अपने घर वालों की और अपने अपने से जुड़े हुए लोगों की किफालत करना शुरू करते। तो जाहिर सी बात है, मुझे जो पहली अपॉर्चुनिटी मिली बैंकिंग में, जॉब बैंक के अंदर जॉब की मिली, तो मैंने वो बैंक की जॉब फिर स्टार्ट कर दी, और अल्हम्दुलिल्लाह मैं कर रहा हूँ। लेकिन इस सारे अरसे में, जितने अरसे में मैंने बैंकिंग की जॉब की, मेरे जहन में कहीं ना कहीं ये ख्याल रहा कि मुझे हिदायतकार बनना है, मुझे हिदायतकार बनना है। अल्हम्दुलिल्लाह उस कंसिस्टेंसी का, या उस
लगन का,
उस लगन का शायद अल्लाह ताला को एहसास बहुत अच्छे तरीके से था। और जब मैं यहाँ दुबई आया, तो मुझे यहाँ पर ऐसे मौके मिले, ऐसे हालात मिले कि मैं इस शौक को सही तरीके से परसू कर सकूं। फिर उसके बाद मैंने यहाँ की बैंकिंग की इंडस्ट्री में रहते हुए न्यूयॉर्क फिल्म एकेडमी से जो है बाकायदा तौर पर फिल्म मेकिंग की तालीम हासिल की। तालीम हासिल करने के बाद फिर बाकायदा तौर पर जो है मैंने शॉर्ट फिल्म्स बनाना शुरू की। तो ऐसा नहीं है कि मैं बैंकिंग में काम करता हूँ और मैंने मेरा शौक फिल्म मेकर में हमेशा से बनना चाहता था, जो कि मुझे ऐसा लगा कि शायद सही वक्त पे मैं स्टार्ट नहीं कर सका, तो मैं आज फ्रंट लाइन हिदायतकार नहीं हूँ। लेकिन चूंकि बैंकिंग के शोबे से काफ़ी अरसे से मुंसलिक हूँ, और माशाल्लाह खुदा का शुक्र है कि एक बहुत अच्छे पोजीशन पे और हर तरीके की सहूलत के साथ जो है मैं काम कर रहा हूँ।
लेकिन अगर आपको कोई बड़ी फिल्म मिल जाए, बड़ा प्रोजेक्ट कोई मिल जाए, कोई आपको बड़ा प्रोड्यूसर मिल जाए जो आपसे कहे कि आप फिल्म बनाएं, तो क्या आप बैंक की जॉब छोड़ के ये कोशिश करेंगे कि आप फिल्म बनाएं, पेशकश कबूल करेंगे?
ये बहुत इस सवाल की बहुत सारी डिपेंडेंसीज है। वो एक दो मैं आपके गोश गुजार कर देता हूँ मुबशर भाई। सबसे बड़ी डिपेंडेंसी जो है वो ये है कि अगर कोई प्रोड्यूसर मुझसे ये कहता है कि आप मेरे लिए फिल्म बनाएं, तो क्या वो मुझे इस बात की इजाजत देगा कि कंटेंट, स्क्रिप्ट और कहानी मैं अपनी चूज करूं, या वो ये कहेगा कि जनाब कहानी मैं आपको दूंगा, कंटेंट मैं आपको दूंगा, स्क्रिप्ट मैं आपको दूंगा, और आपको सिर्फ डायरेक्ट करनी है? तो ऐसी सूरत में मेरा जवाब होगा बिल्कुल नहीं, ऐसा नहीं हो सकता। जब हम मेरा ये मानना है मुबशर भाई कि जब आप फिल्म को कमर्शियल पॉइंट ऑफ व्यू से देखते हैं, तो उसमें आप अपनी बहुत सारी क्रिएटिविटी को जो है कॉम्प्रोमाइज कर देते हैं।
दुरुस्त।
आज की डेट में मैं ये मान करके चलता हूँ कि मैं अपने शौक से, अपनी लगन से, अपनी ध्यानत से एक फिल्म बना रहा हूँ, लेकिन उन टॉपिक्स के ऊपर बना रहा हूँ जिन टॉपिक्स पे मैं बनाना चाहता हूँ, उन टॉपिक्स पे बना रहा हूँ जिनको बनाकर मुझे लगता है कि मुआशरे में थोड़ा बहुत सुधार आ सकता है, लोगों को कुछ सीखने को मिल सकता है, उनकी जिंदगियां जो है वो थोड़ी सी बेहतर हो सकती हैं। अगर कोई प्रोड्यूसर मुझसे ये कहता है कि नहीं जनाब आप कमर्शियल फिल्म कर दें, तो वो मेरे लिए फिर जाहिर सी बात है वो मेरे लिए बहुत मुश्किल होगा। हाँ, लेकिन अगर कोई मुझसे ये कहता है कि हमें आपके ऊपर मुकम्मल एतबार है, वी कम्प्लीटली ट्रस्ट एंड बिलीव इन यू, आप कॉन्टेंट क्रिएट करें, आप स्क्रिप्ट लिखें या आप लिखवाएं, आप जो है इस चीज का तयन करें कि आपको किस टॉपिक बनानी है, और हम बनाने के लिए तैयार हैं, हम पैसा लगाने के लिए तैयार हैं, तो उस सूरत में मेरा जवाब होगा जी मैं बिल्कुल करने के लिए तैयार हूँ, मैं बिल्कुल बनाऊंगा।
ठीक है, फरहान साहब, आपकी बातों से ऐसा लगता है कि आप जो फिल्में फिलहाल बना रहे हैं वो कोई मैसेज, अगर पैगाम देने के लिए आप बना रहे हैं, तो फिर आप टैलेंट को पता नहीं पैसे दे सकते होंगे कि नहीं, आप ये खर्चा कहाँ से पूरा करते हैं, और फिल्म बनाते हैं तो फिर उससे कुछ पैसे कमाते हैं या नहीं कमाते, इस बारे में बताएं कि ये फिर कैसा, ये खसारे का शौक है फिर आपका?
हाँ, ये चीज मैं अक्सर जब कभी भी मैं किसी नए प्रोजेक्ट के ऊपर काम करता हूँ और ऑडिशनिंग कर रहा होता हूँ या प्रोडक्शन से रिलेटेड लोगों से मुलाकातें मैं कर रहा होता हूँ, तो मैं उनको एक चीज बहुत वाजे अल्फाज में बता देता हूँ, दयानतदारी के साथ, कंप्लीट ऑनेस्टी के साथ, देखें कि मैं फिल्म बनाता हूँ प्रोफेशनली, मैं फिल्म कमर्शियली नहीं बनाता। तो इसका मतलब ये है कि जो कंटेंट क्रिएट होगा वो प्रोफेशनल पॉइंट ऑफ व्यू से हर स्टैंडर्ड पर पूरा उतरेगा, नंबर वन। लेकिन जाहिर सी बात है, क्योंकि मैं इससे मेरा पॉइंट ऑफ व्यू ये नहीं है कि मैं इससे कुछ रेवेन्यू जनरेट करूं, तो जाहिर सी बात है मैं आपको दे भी नहीं पड़ता कुछ। इसमें मुझे दिक्कत होती है और बहुत ज्यादा दिक्कत होती है, क्योंकि आमतौर पर लोगों का रुझान, लोगों का मानना यह है कि जो इस प्रोफेशन में है, जो कि इस इंडस्ट्री से ताल्लुक रखते हैं, वो ना सिर्फ बहुत ज्यादा पैसा कमा रहे हैं बल्कि बहुत ज्यादा पैसा पे भी कर रहे हैं। ऐसा नहीं है, ये डिपेंड करता है कि आपका पॉइंट ऑफ व्यू है क्या, आप किस पॉइंट ऑफ व्यू को लेकर के अपने इस पैशन को जो है जारी और सारी रख रहे हैं। मेरा पॉइंट ऑफ व्यू जो है वो ये है कि एक तो मेरा ये शौक हमेशा से था और मैं हमेशा से हिदायतकार बनना चाहता था, क्रिएटिविटी की तरफ मेरा रुझान बहुत ज्यादा था, मैं हर चीज को एक नए जाविये से, एक नए तरीके से सोचने का हमेशा से आदि हूँ, अभी भी हूँ, और मैं चाहता हूँ कि मैं अपनी उस लगन को, उस जज्बे को हमेशा जो है जिंदा रखूं। तो उसको जिंदा रखने का तरीका यही है। अच्छा, अब बात जो आपने की कि आप महंगा शौक है, जी बिल्कुल महंगा शौक है, हम कह तो देते हैं बड़े आराम से कि जीरो बजट फिल्म है, लेकिन इवेंचुअली आखिरकार उस पर भी कुछ ना कुछ आपकी जेब से पैसा चला ही जाता है। तो उसके लिए बड़ा आसान सा हल मेरा ये होता है कि मैं कुछ ना कुछ अपनी सेविंग करता हूँ वक्तन वक्तन। ये बात बिल्कुल ऐसी है कि जैसे आपने बहुत सारी जिम्मेदारियां अपने ऊपर ली हुई हैं, जिसमें आपके बच्चों की किफालत है, आपके घर वालों की किफालत है, आपके एक्सटेंडेड फैमिली जो कि पाकिस्तान में कहीं आबाद है उनकी आप देखभाल कर रहे हैं। तो बिल्कुल इसी तरीके से मैंने भी एक सेगमेंट अपनी जिंदगी में बना रखा है कि ये वो फंड है जो कि मुझे अपनी फिल्म्स के लिए मुख्तस करना है, कि जो थोड़ा बहुत खर्चा हो वो मैं अपनी जेब से कर दूं।
ठीक।
अब जाहिर सी बात है बहुत सारे लोग, बिल्कुल जैसे मैं हूँ इसी तरह बहुत सारे लोग मुझे अच्छे मिल जाते हैं
जी।
काम करने वाले जो कि बड़े पैशनेट होते हैं। अगर आप अदाकारों की बात करें तो मैं बड़ा खुशनसीब हूँ इस मामले में कि मुझे इतने अच्छे अच्छे अदाकार, इतने अच्छे अच्छे आर्टिस्ट इस दुबई की मार्केट में मिले हैं, जिन्हें बड़ी फराग दिलाना तरीके से मेरी फिल्मों में ना सिर्फ काम करने की हामी भरी, बल्कि उन्होंने मुझसे ये भी कहा कि हमको किसी पेमेंट की जरूरत नहीं, बस हम ये चाहते हैं कि जिस तरह से आपने अपना एक शौक जिंदा रखा हुआ, हम भी जो है अपनी उस तकलीकी काविश को कहीं ना कहीं इंगेज करके रखें और हम लोग भी जो है थोड़ा सा फ्लरिश हो सकते हैं।
अच्छा, ये बताएं कि अभी मैं अली सुहेल जौड़ा से बात हो रही थी, उन्होंने बताया कि वो अपनी फिल्में दुनिया भर में मुख्तलिफ फिल्म फेस्टिवल्स वगैरह में भेजते हैं, तो क्या ये आप भी ऐसा करते हैं, आपकी किसी फिल्म को इस तरह कहीं पजीराई मिली, कहीं पेश की गई नुमाइश के लिए?
जी हाँ, मेरी कई फिल्में जो है वो मुख्तलिफ प्लेटफॉर्म्स पे लग चुकी हैं। कराची के अंदर काफी सारे फिल्म फेस्टिवल हो रहे हैं, ना सिर्फ कराची में बल्कि पूरे पाकिस्तान में मुख्तलिफ जगहों पर। जैसे कराची के अंदर बहरिया यूनिवर्सिटी फिल्म फेस्टिवल, वहां पे मेरी एक फिल्म को पजीराई मिली। इसके हवाले से मैं एक और आपको बात बताऊं कि ये एक ऐसी बच्ची की कहानी थी जो कि साइन लैंग्वेज सीखना चाहती थी, और मैंने एक साहब थे, उन्होंने ये कहानी लिखी थी, मैंने उनसे परमिशन ली, और परमिशन लेने के बाद मैंने कहा कि मैम मैं इसके ऊपर कहानी बनाना चाहता हूँ। उन्होंने बड़ा फराग दिलाना तरीके से मुझे इस बात की परमिशन दी, और वो कोई और साहब नहीं, वो आप ही हैं बशीर भाई, आप ही की कहानी हमने पिक की। और इसके अलावा कारावुड फिल्म फेस्टिवल लाहौर, कराची, इस्लामाबाद, तीन जगहों पर, वहाँ मेरी फिल्म, दिल्ली में मेरी फिल्म चल चुकी हैं। यहाँ पर फिल्म फेस्टिवल्स हो रहे हैं, एमरेट शॉर्ट फिल्म फेस्टिवल, और पिछले 3 सालों से मेरी कोई ना कोई फिल्म जो है एमरेट शॉर्ट फिल्म फेस्टिवल में लगी है, और अल्हम्दुलिल्लाह इस साल एमरेट्स शॉर्ट फिल्म फेस्टिवल जो कि होस्ट करती है एमरेट्स एयरलाइन, उन्होंने मुझे एज अ ज्यूरी मेंबर अपने फिल्म फेस्टिवल में मधु किया, और मैंने वहां पर ज्यूरी के फराइज भी अंजाम दिए। इसके अलावा कुछ फिल्म्स हैं जिनको बेस्ट एक्टर अवार्ड मिला, कुछ फिल्म्स हैं जिनको प्रोफेशनल कैटेगरी में अवार्ड मिले, तो मतलब अच्छी पजीराई है, मोहब्बत करने वाले लोग हैं, समझने वाले लोग हैं, तो कहीं ना कहीं कोई ना कोई बात ऐसी हमको मिल जाती है जिससे हमारी हौसला अफजाई होती है, हम कोशिश करते हैं कि बेहतर से बेहतर फिल्म बनाते रहें।
बहुत शुक्रिया फरहान अब्बास, हमें दुबई से आपने ज्वाइन किया और अपने फिल्म के शौक़ के बारे में बताया, और ये बहुत अच्छी बात है कि इससे पैसे कमाने के बजाय वो मैसेज देने पर ज़्यादा यकीन रखते हैं। हमें अब राव यासिर आबिद साहब ने ज्वाइन किया है, ये भी फिल्म प्रोड्यूसर हैं, शॉर्ट फिल्में भी इन्होंने बनाई हैं और ये बड़े प्रोजेक्ट्स का हिस्सा भी रहे हैं। यासिर बहुत शुक्रिया ज्वाइन करने के लिए, ज़रा हमें बताएं अपनी मसरूफियात के बारे में कि आजकल आप क्या कर रहे हैं। मेरे ख्याल शॉर्ट फिल्में तो अब शायद नहीं बना रहे।
अस्सलाम वालेकुम सर, ठीक कह रहे हैं आप। इस वक्त मैं एक प्रोजेक्ट पे काम कर रहा हूँ जिसका नाम है सुपरस्टार, जो कि ईद पे रिलीज होगी
जी,
बिलाल अशरफ और मायरा खान की। तो मैं उसका एसोसिएट डायरेक्टर हूँ, तो वो ये फिलहाल ये मसरूफियात चल रही हैं फिल्म पोस्ट प्रोडक्शन के फेज में
जी। तो इससे पहले आप जिन बड़े प्रोजेक्ट का हिस्सा रहे मुझे वो बताएं, कौन कौन सी फिल्मों में आप एसोसिएट के हिस्से से आप शामिल रहे हैं?
सर मैंने स्टार्ट किया था नामालूम अफराद से, नामालूम अफराद वन, उसके बाद फिर मैंने उसी प्रोडक्शन हाउस की एक्टर इन लॉ की थी
जी।
उसके बाद फिर मैंने तीफा इन ट्रबल की, फिर सात दिन मोहब्बत इन, उसके बाद अभी रिसेंटली साकिब मलिक की बाजी रिलीज हुई है।
आप उसका हिस्सा थे?
सुपरस्टार पर मैं काम कर रहा हूँ।
अरे बहुत अच्छे। यासिर आपकी आवाज में कुछ थोड़ी सी डिस्टर्बेंस आ रही है, मेरा ख्याल या तो मूव कर रहे हैं, हम चाहेंगे आप जरा थोड़ी देर अगर ठीक से आवाज आ जाए तो आपसे बात कर सकते हैं।
मैं सेटल हो गया।
अच्छा मेरा ख्याल है कि आप किसी और प्रोफेशनल लाइफ की तरफ जा रहे थे, शायद इंजीनियरिंग पढ़ रहे थे और फिर आपने कहा कि नहीं मैंने फिल्म प्रोड्यूसर बनना है, जरा उस बारे में बताएं कि कैसे आपने अपनी लाइन चेंज की, आप किस तरह इस तरफ आए?
सर वो कहते ना कि आपको कभी कभी किसी चीज, आप खुद की एवोल्यूशन जो है वो आप कभी कभी किसी को एक पॉइंट आता है जब आपको रियलाइज होता है कि अच्छा आप ये तो नहीं आप तो ये हैं। तो जब मैंने इंजीनियरिंग इंटर खत्म किया था तो उस वक्त ये था कि बस कहीं भी दाखला मिल जाए, बस एक टेंशन थी कि यहाँ बस घर वालों को सुकून आ जाएगा कि यार कहीं किसी यूनिवर्सिटी का हिस्सा हूँ। इंजीनियरिंग स्टार्ट कर दी थी और फर्स्ट सेमेस्टर में मुझे रियलाइज हो गया था कि यार ये मैं नहीं कर सकता
जी।
लेकिन उस वक्त इतनी हिम्मत नहीं होती थी कि आप घर वालों को ब्रूटली आगे कहेंगे नहीं जी मैं नहीं कर सकता। खैर मैंने वो कर ली कम्प्लीट और उसके बाद मैं एक फॉर्म में भी काम करने स्टार्ट कर दिया था
जी।
3 महीने मैंने वहाँ जॉब की, लेकिन इट वॉज लाइक कि आप सुबह 5 बजे जाते हैं और आप सुबह 9 बजे जाते हैं और आप इंतजार करते हैं यार 5 बजे और मैं घर भाग जाऊँ, तो आप कहीं ना कहीं झूठ बोल रहे थे, आप वो थे नहीं जो आप हैं। तो मेरे भाई होते हैं वो काफ़ी लाइक परेशान थे उस चीज़ को लेके कि ये आई डोंट नो ये कुछ करना चाहता है लेकिन इससे हो नहीं रहा शायद। तो उन्हीं दौरान नेशनल कॉलेज ऑफ आर्ट्स का मास्टर्स डिग्री के लिए उन्होंने ऐड दिया, मैंने फिल किया, उन्होंने एडमिशन दे दिया। तो उन्होंने भी सेम बात की कि आप मतलब 4 साल की इंजीनियरिंग की है, इतना पैसा खर्च किया और अब आप कह रहे हैं आपको इंजीनियरिंग, आपको आर्टिस्ट होना चाहिए
जी।
तो उन दिनों 3 इडियट्स आई थी
जी।
तो 3 इडियट्स में एक कैरेक्टर होता है जो कि इंजीनियरिंग पढ़ रहा होता है लेकिन उसको फोटोग्राफर बनना होता है।
बिल्कुल।
तो मैंने कहा कि वो मेरी कहानी है कहीं ना कहीं।
गुड।
तो फिल्म ने मुझे हेल्प किया अपने आप को ये साबित करने के लिए कि देयर इज अ प्रूफ कि हाँ लाइक बच्चे जो है वो कुछ बनना चाहते हैं तो यू शुड लाइक लेट देम फाइंड आउट व्हाट दे आर।
अच्छा यासिर मैं आपने कुछ शॉर्ट फिल्में बनाई है, मैं उस बारे में पूछना चाहता हूँ, लेकिन फिर मैं हमारे प्रोड्यूसर फिर कह रहे हैं कि आपकी आवाज़ में डिस्टरबेंस है और हम यहाँ एक शॉर्ट ब्रेक लेंगे और उसके बाद फिर हम आपसे दोबारा बात शुरू करते हैं, एक मुख्तसर सा ब्रेक लेंगे।
VOA उर्दू अब आपके हाथ में,
पढ़िए देखिए सुनिए सेव कीजिए फॉलो कीजिए,
दूर जाने की जरूरत नहीं, VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं।
आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए जो अब एप स्टोर पर भी दस्तयाब है।
VOA उर्दू अब आपके हाथ में।
रेडियो प्रोग्राम सदाए जहां न्यूज नेटवर्क और वॉइस ऑफ अमेरिका की मुश्तरका पेशकश है। ये प्रोग्राम सुनते रहिए और इस बारे में अपनी आरा, तजावीज اور سوالات کے لیے ہم سے رابطہ کیجیے facebook.com/sejradio یا پھر facebook.com/radio-news-network.
ویلکم بیک. ہم بات کر رہے ہیں شارٹ فلموں کے بارے میں اور فلم پروڈیوسرز کے بارے میں, ان ینگ پروڈیوسرز کے بارے میں جو ایک یوٹیوبرز ہیں یا اب بڑے پروجیکٹس کا حصہ بن گئے ہیں. ان میں ایک راؤ یاسر عابد ہیں جو ایک نوجوان فلم پروڈیوسر ہیں, اور باجی اور نامعلوم افراد, ٹی فائن ٹربل جیسے بڑے پروجیکٹس کا حصہ بھی رہے ہیں. لیکن یاسر, پہلے ہمیں یہ بتائیں کہ آپ نے جو شارٹ فلمیں بنانا شروع کی وہ کیسے آپ کو خیال آیا, اور کتنا پیسہ خرچ کیا آپ نے, اور کیا مقبولیت ملی یا کیا اس سے فائدہ ہوا آپ کو؟
سر, میں نے ایک فلم بنائی تھی جس کا نام تھا پرسکون کراچی.
جی.
اور وہ اسٹوری جو ہے وہ ہم نے آپ کی بک سے ڈرائیو کی تھی. اس میں ایک چھوٹی سی کہانی تھی, 100-100 لفظوں کی کہانی میں سے میں نے وہ ایک کہانی ڈرائیو کی تھی, اور ہم نے 3 منٹ کی ایک شارٹ فلم بنائی تھی. تو وہ بیسکلی کیونکہ وہ ٹائم تھا جن دنوں کراچی میں اسنیچنگ اور اس طرح والا کام بہت زیادہ چل رہا تھا, تو میں اس کے بارے میں کچھ کہنا چاہتا تھا. تو وہ کہانی کچھ اسی طرح کی تھی کہ وہ ایک لڑکا ہوتا ہے اور وہ پاس آؤٹ ہو چکا ہے, کام اس کو مل نہیں رہا, گھر پہ اس کو پیسے نہیں ہیں, تو کہیں نہ کہیں اس کو ایک پروجیکٹ ملتا ہے جس کے پیسے لے کر وہ آ رہا ہوتا ہے. تو راستے میں اس کو موبائل چھیننے والے سے موبائل بھی چھین لیتے ہیں, اس کا سب کچھ چھین لیتے ہیں. اٹس لائک,
تو آپ کو یہ بتائیں پھر ٹیلنٹ کیسے ملا, پیسے کتنے خرچ کیے, ویڈیو کیسے بنائی؟
سر, بڑی مزے کی سی کہانی ہے. وہ یہ کہ میرے ایک دوست ہوتے تھے ساتھ, فاروق جمیل میاں, وہ میرے ساتھ نیشنل کالج آف آرٹس میں پڑھتے تھے. تو میں نے کہا یار یہ کچھ کرنا ہے اور پیسے ہیں نہیں, تو انہوں نے کہا کہ اچھا ایک کام کرتے ہیں, میرے پاس ایک چھوٹا سا کیمرہ ہے تو ہم اس پہ شوٹ کر لیتے ہیں. تو میں نے کہا ٹھیک ہے. اب ہم نے کہا کہ ٹیلنٹ کہاں سے لے کر آئیں؟ تو میرے کچھ دوست ہوتے ہیں, تو میں نے کہا کہ یار تم مجھے لگتا ہے کہ تم ایکٹنگ کر سکتے ہو. تو ہم نے ایک چھوٹا سا آڈیشن سیشن رکھا گھر پر ہی. تو ان دوستوں کو میں نے بلایا, کچھ ڈائلاگز ان سے بلوائے, دیکھا کہ یہ کچھ کر سکتے ہیں, تو ان میں سے کچھ تھے جو کر سکتے تھے, تو میں نے ان کو کریکٹرائزیشن کر دی ان کی, اور وہی لوگ ہم نے یوز کر لیے. اور پیسے تو تھے نہیں, تو جو تھا وہ یہ اپنا خود کا, مطلب لائک آپ کو, مجھے یہ پتا تھا کہ بنانا کیا ہے اور وہ بنے گا کیسے, یہ پتا تھا. تو ہم نے خود ہی اس کو شوٹ کر کے, ایڈٹ کر کے, میوزک خود ہی کمپوز کر کے, مطلب انہیں سافٹ ویئرس پہ سیکھ بھی لیا اس کے ساتھ ساتھ. اور لائک میرے خیال میں ہم نے کوئی 5,000 یا 7,000 روپے خرچ کیے تھے اس ٹوٹل پروجیکٹ کے اوپر.
اچھا.
جو کہ پاکٹ منی تھے, ٹوٹل پاکٹ منی سٹف تھا. پھر میں نے اس فلم کو, پھر کسی نے بتایا کہ اچھا ایک ویب سائٹ ہے جس پہ آپ جاتے ہیں, تو وہاں پر بہت سارے فیسٹیولز ہیں جو فری میں آپ کی انٹریز لیتے ہیں, اٹس ناٹ نیسیسریلی کہ یو ہیو ٹو پے فار اٹ. تو کوئی 58 ڈفرینٹ فلم فیسٹیولز میں میں نے وہ فلم بھیجی.
اچھا.
اور ان میں سے بہت سارے فیسٹیولز تھے جن کی اکنالج ای میلز بھی آئیں, اور انہوں نے ان کو پسند بھی کیا, اور وہ کافی فیسٹیول تھے جو پیرل سنیما کو زیادہ پسند کرتے ہیں, مطلب اٹ شوڈ پروموٹ کرتے ہیں. تو وہ سب کچھ تھا, اور وہ ایک مزے کا ایکسپیرینس تھا جو میں نے کیا تھا. اینڈ دین لیٹر آن میں بڑے پروجیکٹس کے ساتھ ایسوسیٹ رہا بہت زیادہ. اب رائٹ ناؤ میں ایک فلم پہ کام کر رہا ہوں, خود لکھ رہا ہوں, جو کہ میں اس پروجیکٹ کے بعد اگست کے بعد اس کو شوٹ سٹارٹ کروں گا.
ٹھیک ہے. یاسر عابد, بہت شکریہ, اور بہت سی آپ کے لیے دعائیں کہ آپ کامیابی حاصل کریں. ہمیں آپ نے جوائن کیا, اپنا قیمتی وقت دیا, بہت شکریہ. ہمیں احمد حماد صاحب نے جوائن کیا ہے لاہور سے, مشہور شاعر ہیں, بہت مقبول ہیں نوجوان نسل میں, لیکن ہم نے انہیں ایک ایسے استاد کی حیثیت سے آج دعوت دی تھی اپنے پروگرام میں شرکت کے لیے, جو بچوں کو فلم بنانا سکھاتے ہیں, شارٹ موویز, اور پنجاب یونیورسٹی میں میڈیا سائنس ڈپارٹمنٹ میں نوکری بھی کر چکے ہیں, مطلب انہیں پڑھا چکے ہیں بچوں کو. احمد دماغ صاحب, بہت شکریہ. تو ہمیں بتائیں کہ یہ کیسے آپ کو شوق ہوا فلم پڑھانے کا, اور آپ نے یہ خود کہاں سے سیکھا؟
جی, بہت شکریہ آپ کا مبشر. مجھے بس جیسے کہ ہم سب کو بچپن سے ہی فلم دیکھنے کا شوق ہوتا ہے, کیونکہ اسٹوری ٹیلنگ کی یہ ایک بہترین میڈیم ہے, تو سننا بھی اچھا لگتا ہے اور دیکھنا ذرا آسان ہو جاتا ہے کہانی سمجھنے میں. تو میں نے پھر اس کو اپنے ساتھ, یعنی اپنے سینے کے ساتھ اس شوق کو لگا کے رکھا. بالآخر مجھے موقع ملا اس میں ماسٹر ڈگری کرنے کا. تو ہمارا فائنل ایئر بیچ تھا 2008 بس کا بیچ, جو کہ آئی سی ایس انسٹیٹیوٹ آف کمیونیکیشن اسٹڈیز پنجاب یونیورسٹی میں تھا. تو میں نے وہاں پہ پھر داخلہ لیا, اور ہمیں انڈسٹری کے بہترین لوگوں نے سکھایا. فلم سکھائی. اس کا فائدہ اس سلیبس کا کے اندر وہ یہ تھا, مطلب آپ یوں کہہ لیں کہ اس کو اکیڈیمیکلی پڑھنے کا فائدہ مجھے یہ ہوا کہ اس کی تھیوری کے بارے میں بھی پتا چلا اور اس کے پریکٹیکل کے بارے میں بھی.
اچھا, تو آپ نے خود نہیں سوچا کہ آپ کسی فلم یونٹ کا حصہ بنے اور فلم بنائیں, فلم پروڈیوس کریں, یا کیا ہے؟ میرے علم میں نہیں ہے.
میں نے اس کو ابھی لارج اسکیل میں لاہور میں تو فلم بن نہیں رہی, اکا دکا بنی ہے اور وہ آسن رحیم صاحب نے بنائی تھی فائن ٹرابل, یا ابھی باجی فلم بنی تو وہ تین مختلف ہیں. میرا سید نور صاحب کے ساتھ اور شہزاد رفیق صاحب کے ساتھ بڑی ان کے ساتھ ایک کلوز اسسٹنس ہے, اور لیکن وہ یہ ہے کہ میں ان کو اپنے یونیورسٹی میں بلاتا ہوں اور جو نوجوان نسل ہے اس سے متعارف کرواتا ہوں. وہ اپنا جو سینیمیٹک ایکسپیرینس ہے جتنا بھی ان کا, وہ ان کے ساتھ سے ڈسکس کرتے ہیں اور اپنے اسسٹنٹ کے طور پہ, مثلا ایک اسٹوڈنٹ میرا ایسا ہے جو شہزاد صاحب کے ساتھ اسسٹنٹ کے طور پہ کام کر رہے ہیں, بہت سارے ایسے اسٹوڈنٹس ہیں جو بعد ازاں سید نور صاحب کے پاس چلے گئے. تو لاہور میں ایسا کبھی انڈسٹری ہماری آئے گی, کراچی میں زیادہ بن رہی ہے. میرا بالکل ارادہ ہے کہ ان شاء اللہ جیسے ہی یہاں پہ لاہور میں فلم بننا شروع ہوگی تو میں بنیادی طور پہ فلم میکنگ تو میرا ایک جنون ہے ہی, لیکن میں چاہتا یہ ہوں بشیر بھائی کہ میں اس کے لیے گانے لکھوں. اس کے لیے یہ ہے کہ دونوں طرح کے شوق پورے ہو جائیں گے, شاعری کا بھی اور اسکرین کے لیے لکھنے کا بھی.
خوب, تو ہم جو آج کا پروگرام خاص طور پہ کر رہے ہیں اور جس کے لیے میں نے کئی آج نوجوانوں سے بچوں سے بات کی, وہ ہیں جو شارٹ موویز بناتے رہے ہیں یا بنا رہے ہیں. تو آپ جب ظاہر ہے پہلے دن تو فیچر فلم بنانا نہیں سکھا دیتے ہوں گے اپنے اسٹوڈنٹس کو, تو شارٹ موویز وغیرہ ہی بنتی ہیں یونیورسٹیز وغیرہ میں, تو آپ کیسے پھر انہیں بچوں کو ٹاپکس کے لیے کیسے بتاتے ہیں یا کیسے یہ ہنر سکھاتے ہیں؟
جی ہاں, میں سب سے پہلے تو ہم یہ بتاتے ہیں کہ جو فلم ہے وہ ایک شارٹ کے مجموعے کا نام ہے, سنگل فریم کا. تو سب سے پہلے میں ان کو تصویر کھینچنا سکھاتا ہوں, اسٹل پکچر. اس کے لیے ان کو کیمرہ بتاتا ہوں کہ کیا فنکشن ہے, اور میں کہتا ہوں کہ کیمرہ مین بننا تو 10 دن کا کام ہے, لیکن فوٹوگرافر بننے کے لیے پوری عمر درکار ہے. تو فوٹوگرافر سے مراد یہ کہ ایک فریم کو جس قدر زیادہ خوبصورتی سے لیا جا سکے اس قدر زیادہ خوبصورت لینا چاہیے. تو یہ یعنی کہ چونکہ فلم کی اکائی جو ہے یہ فریم ہے, لہٰذا ہمارے بہت زیادہ توجہ فریم کی بیوٹیفیکیشن پہ ہوتی ہے کہ اس کی جو اورینٹیشن ہے وہ کیسی ہو اور اس کی کمپوزیشن کیسی ہو. تو کمپوزیشن سکھانے کے بعد پھر ہم ان کو پہلا پروجیکٹ دیتے ہیں 4-frame سٹوری کا. یہ ایک ایسی کہانی سوچ کے لائیں جس کو آپ 4 تصویروں کی مدد سے بیان کر سکیں. اب یہ 4 تصویروں کی لکھ کیا ہے, اس کا یہ ہے کہ ہم فلم پڑھنے والوں کو بتاتے ہیں کہ فلم میں 4 فیزز ہوتے ہیں. سب سے پہلے وہ انٹروڈیوس ہوتی ہے, یعنی انٹروڈکشن کا فیز. اس کے بعد پروگریشن کا فیز, جہاں وہ کہانی پروگریس کرتی ہے, جہاں پہ حق اور باطل کی لڑائی جو ہے وہ چلتی ہے اور اپنے ڈیٹیل اس کا انکشاف ہوتا ہے دیکھنے والے پر. تیسرا فیز جو ہوتا ہے کلائمیکس کا, کہانی ایک ایسے پوائنٹ پہ پہنچ جاتی ہے جہاں پہ فیصلہ ہونا ہے کہ حق جیتے گا یا باطل. اور اس کے بعد چوتھے فیز پہ ریزالو ہوتی ہے کہانی, ریزولوشن ہوتا ہے. تو وہاں پہ فیصلہ ہو جاتا ہے کہ حق ٹرائمفنٹ رہا یا باطل. تو یہ 4 تصویریں دراصل ہمارے 4 فیزز کو ظاہر کر رہی ہوتی ہیں. پہلی تصویر دیکھتے ہی پتہ چل جانا چاہیے کہ کہانی انٹروڈیوس ہو گئی ہے, اس میں کریکٹرز کون کون سے ہیں, اس کی سیٹنگ کیا ہے, اس کا ٹائم اینڈ اسپیس کیا ہے. تو یہ جب ہو جاتا ہے 4-frame اسٹوری, بہت اچھے طریقے سے بچے پرزینٹ کر لیتے ہیں, میں ان کو خود کریٹیکلی ایویلیویٹ کرتا ہوں. تو اس کے بعد میں ان کو 1 منٹ فلم پہ لے کے آتا ہوں. اس کا یہ ہوتا ہے کہ اب اس میں ساؤنڈ انکارپوریٹ ہوگی, اس میں موومنٹ انکارپوریٹ ہوگی. تو 1 منٹ فلم کے بعد شارٹ فلم کا مرحلہ آتا ہے. آپ نے بالکل درست فرمایا کہ پہلے ہی دن ہم لانگ فیچر فلم نہیں بنواتے, بلکہ دیکھیں 1 فریم سے 4 فریم, 4 فریم سے 1 منٹ فلم, یعنی 60 سیکنڈ فلم, اور 60 سیکنڈ سے اس کے بعد پھر ہم 10 منٹ کی فلم بنواتے ہیں, اس کے بعد پھر سنیما کے لیے بھیجتے ہیں ہمیں.
تو احمد فواد بھائی, آپ نے تو پورا سارا اپنا بزنس سیکرٹ بتا دیا, آپ تو فلم میں ہی بنانے کے قابل ہو گیا ہوں. آپ نے سب کچھ بتا دیا سراحت کے ساتھ. یہ پوری دنیا میں نا اب شارٹ فلمز 5-10 منٹ کی, 20 منٹ تک کی فلمیں بن رہی ہیں, جیسے شارٹ فکشن مشہور ہو گیا ہے تو اس طرح شارٹ فلمیں ہی بن رہی ہیں. لیکن پاکستان میں لڑکے بنا تو رہے ہیں, یوٹیوبر سامنے تو آ رہے ہیں, ظاہر آج کا پروگرام اسی بارے میں تھا, لیکن ویسے مقبولیت نہیں ہے جیسے انڈیا میں درجنوں ویب سائٹس بن گئی ہیں اور امریکہ اور یورپ میں, جہاں پہ شارٹ موویز کے مقابلے بھی ہوتے ہیں اور وہ مستقل پریزنٹ کرتے ہیں. تو کیوں پاکستان پیچھے, حالانکہ ہر شخص کے ہاتھ میں موبائل فون ہے؟
یہ آپ کا بہت اچھا سوال ہے. پہلے تو یہ کہ مجھے خوشی ہے کہ پاکستان میں فلیش فکشن کو یا شارٹ فکشن کو مقبول بنانے میں آپ کا بنیادی کردار ہے, پیوٹل رول. تو جہاں تک یہاں مقبولیت ہے شارٹ فلم کی مقبولیت کی بات, اس میں یہ ہے کہ اس وقت بہت سارے جو فلم فیسٹیولز ہو رہے ہیں جس میں شارٹ فلم کمپٹیشن ہوتا ہے, اور اب پچھلے دو تین سالوں سے میں دیکھ رہا ہوں, بالخصوص یہ سال 2018 جو تھا, اس میں تو یو ای ٹی یعنی انجینئرنگ کی کوئی یونیورسٹی ہے یا اینیمل سائنسز کی کوئی یونیورسٹی ہے یا میڈیکل سائنسز کی کوئی یونیورسٹی ہے, ان سب نے شارٹ فلم فیسٹیول رکھا ہوتا ہے. تو اسی میں یہ ہوا کہ میرا ایک اسٹوڈنٹ ہے, اس نے بہت اچھی ایک فلم بنائی بابو اس کا نام, اور وہ ہم نے غلام عباس کا ایک افسانہ تھا بندر والا, اس سے اس کا بنیادی جو ہے نا وہ
مرکزی خیال
وہ لیا. تو وہ فلم جو ہے وہ بنیادی طور پہ لگے بندے تعلیمی نظام پہ ایک بڑی بڑا ایک اچھی سیٹائر ہے. اچھا, اس فلم کو لے کے جب یہ ہمارا نوجوان مختلف یونیورسٹیوں میں مختلف شہروں میں گیا تو اس نے پیدل پایا بہت سارے ایوارڈ جیتے, کہیں فرسٹ آیا, کہیں سیکنڈ, کہیں رنر اپ, کہیں ونر. تو یہ بہت زیادہ پاکستان میں ہو رہا ہے, لیکن اسپیڈ اس کی سلو ہے. جب یہ گراؤنڈ پہ بہت زیادہ پاپولر ہو جائے گا تو لوگوں میں پھر یہ ظاہر ارج پیدا ہوگی کہ اچھا اب ہم اس کو سوشل میڈیا پہ بھی لے کے آئے. تو یہ بات آپ نے بجا فرمائی کہ ہمارے ہمسایا ملک میں تو ان کی تو بہت سارے یوٹیوب چینلز ہیں جہاں پہ شارٹ فلمیں پڑی ہوئی ہیں ڈھیروں, اور ہم اسے استفادہ کرتے ہیں, دیکھتے بھی ہیں, سیکھتے بھی ہیں. پاکستان میں جو شارٹ فلم میکرز ہیں انہوں نے اپنے ابھی وہ اس طرح سے چینلز نہیں بنائے جہاں پہ وہ ان کی فلمیں دیکھی جا سکیں, لیکن یہ ٹرینڈ ضرور آئے گا کیونکہ آن گراؤنڈ یہ آ چکا ہے. 2017-18 میں بہت فیسٹیولز ہوئے اور یہ آہستہ آہستہ ڈیفینیٹلی ٹرانسفارم ہوں گے سوشل میڈیا میں بھی.
اچھا, اب ایک بات یہ بتائیں کہ ہم نے یہ دیکھا ہے کہ جو ٹیلی ویژن چینل تھے ان کے پاس $1 million کی وہ ڈی ایس این جی ہوتی تھی, لیکن اب موبائل فون ہی جو ہوتا ہے آئی فون یا کوئی اور جدید فون ہوتا ہے اسی پہ سب وہ ریکارڈنگ کر لیتے ہیں, اپنا پیکج بنا لیتے ہیں, پریس کانفرنس کور کر لیتے ہیں اس پہ, اپنے فیس بک لائیو ہو جاتا ہے. تو کیا یہ جو اتنی ٹیکنالوجی اور اتنا پیسہ خرچ کر کے فلمیں بنتی ہیں, کیا اس میں بھی اب یہ ایسا لگتا ہے کہ یہ بجٹ چھوٹے ہو جائیں گے اور بہت کم پیسوں میں اس طرح کی شارٹ فلمیں بنانی ممکن ہو جائے گی؟
میرا خیال ہے کہ اس کے دونوں طرح کے جواب ہیں. تو یہ کہ بالکل یہ ایسا ممکن ہے, بلکہ وہ جو ایک سٹائلائزڈ انداز میں جس کو ہم ٹیکنیکلی کہہ سکتے ہیں کہ جس پہ آرٹ, جس کی آرٹ ڈائریکشن پہ بہت محنت کی گئی ہو, وہ زمانہ آہستہ آہستہ ختم ہو گیا. جیسے کہ مغل اعظم تھی آپ دیکھتے ہیں یا دیوداس تھی, اس کے سیٹ ہی اتنے امپریسو ہیں اور گرینڈ ہیں کہ ان کے گرینڈر سے دل پہ اتنا ایک دبدبہ پیدا ہوتا ہے. تو اس کی نسبت اب سوشل ایشوز جو کہ ریئلسٹک انداز میں دکھائے جاتے ہیں, اسکرین پہ لائے جاتے ہیں, تو ریئلزم جو ہے نا وہ ایک طرح سے سنیما میں آ رہا ہے. تو مین اسٹریم سنیما جو ہے وہ بھی ریئل سنیما بنتا جا رہا ہے آہستہ آہستہ, لیکن بہرحال اس میں کہیں نہ کہیں کمرشلزم کا ٹچ دیا جاتا ہے. تو یہ آپ کی بات درست ہے کہ ہر ایک کے ہاتھ میں اس طرح یعنی گیجٹری جو ہے وہ آسان ہونے کی وجہ سے, سستی ہونے کی وجہ سے فلم کا بجٹ کم ضرور ہوا ہے. لیکن دوسری طرف آپ یہ دیکھیں کہ اب جبکہ سب لوگوں کو پتا ہے کہ یہ سارا, یہ انڈسٹری کے لوگوں کو بھی پتا ہے کہ یہ کام کوئی بھی کر سکتا ہے, تو وہ ٹف کمپٹیشن پوسٹ کرنے کے لیے وہ بہت ہی مہنگی فلمز بناتے ہیں. تو ابھی آپ دیکھیں کہ جب یہ فاسٹ اینڈ فیوریس کی جتنی بھی سیریز آتی ہے یا ایونجرز کی سیریز آتی ہے یا جتنی بھی یہ ابھی ڈارک فینکس آئی, تو اب وہ جو اسپیشل افیکٹس کا معاملہ تھا یا سی جی آئیز یعنی کمپیوٹر جنریٹڈ امیجز پہ بیس جتنی بھی فلم تھی ان کی تعداد بہت زیادہ ہو گئی ہے. اس کو کمپیٹ کرنا ایک عام آدمی کے بس کی بات نہیں ہے, وہ ابھی بھی ملینز آف ڈالرز اس کا بجٹ ہے. تو یہ دونوں طرف سے ہے, یعنی کہ اس طرف کمپٹیشن ٹف ہوا جس کی وجہ سے بجٹ بہت بڑھ گیا, جبکہ دوسری طرف وہ جو سوشل ایشوز ہے ادھر فلم بنانا آسان ہو گیا اور بجٹ کم ہو گیا.
ٹھیک ہے, بس ایک آخری سوال, اور ہمارے پاس ٹائم بہت ہی کم ہے, ایک منٹ سے بھی کم ہے, تو بس جلدی سے یہ بتا دیں, جیسے ناپا ہمارا ایک ادارہ ہے, ظاہر ہے اس نے بہت, اس کی بہت خدمات ہیں, لیکن اب ہمارے یونیورسٹیز میں بھی کیا اچھے اساتذہ اور اچھی سہولتیں موجود ہیں؟
بہت کم ہے مغشا بھائی, یہ ایک ٹریجڈی ہے, کیونکہ اکیڈیمیکلی کوالیفائڈ آدمی کے پاس انڈسٹری کا ایکسپیرینس نہیں ہے. انڈسٹری کا جو ایکسپیرینس والا آدمی ہے وہ اکیڈیمیکلی کوالیفائی نہیں کرتا. تو ٹیچنگ ایک آرٹ ہے, تو ظاہر ہے وہ آرٹ سیکھنے کے لیے آپ کو اکیڈیمیکلی کوالیفائڈ ہونا چاہیے, کیونکہ اس وقت کراچی میں بھی کم ہے, لاہور میں بھی بہت.
بہت شکریہ احمد حماد صاحب, ہم بتا رہے تھے اور ہم نے آج بات کی شارٹ فلموں کے بارے میں اور فلم میکرز کے بارے میں. اسی کے ساتھ پروگرام کا وقت ختم ہوا, تو بشیر علی زیدی کو اجازت دیجیے, ہمارے پروڈیوسر تھے انجم ہیرلڈ گیل.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شرکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
یہ وائس آف امریکہ واشنگٹن ہے۔
جائزوں سے پتہ چلا ہے کہ اسمارٹ فون کا انتہائی استعمال نو عمر اور نوجوان افراد کی ذہنی صحت کو بری طرح متاثر کر رہا ہے۔ نوجوان اور نو عمر افراد جب انسٹاگرام، سنیپ چیٹ اور یوٹیوب پر وقت صرف کرتے ہیں تو اپنے اظہار خیال کے ذریعے ایسے نشانات چھوڑ جاتے ہیں جو ممکنہ طور پر ان کی ذہنی صحت کے بارے میں مخصوص علامتوں کا پتہ دیتے ہیں۔ ماہرین کہتے ہیں کہ ممکنہ انتباہی علامتوں میں جو تبدیلیاں نظر آتی ہیں ان میں لکھنے کی رفتار، آواز کی کوالٹی، الفاظ کا استعمال اور طالب علم کے اسکول کی بجائے گھر پر رہنے کی ترجیح شامل ہے۔ ڈاکٹر تھامس اینسل نیشنل انسٹیٹیوٹ آف مینٹل ہیلتھ کے سابق سربراہ ہیں۔ یہ ادارہ دنیا میں ذہنی صحت کا سب سے بڑا تحقیقی ادارہ ہے۔ ڈاکٹر اینسل کے مطابق اسمارٹ فون کے 1000 سے زیادہ باو مارکرز یا پھر ممتاز اور نمایاں خصوصیات ہیں۔ ڈاکٹر اینسل اسمارٹ فون سائیکیٹری موومنٹ یا نفسیاتی تحریک کے لیڈروں میں شامل ہیں۔ تحقیقکار اسمارٹ فونز کے ایسے ایپس کی جانچ کر رہے ہیں جو ڈپریشن اور خود کو نقصان پہنچانے کے رجحان کی پیشگوئی کرنے کے لیے مصنوعی ذہانت یا AI کا استعمال کرتے ہیں۔ اسمارٹ فونز کو ذہنی حالت کی جانچ کرنے والے آلے کے طور پر استعمال کرنے کے لیے استعمال کرنے والوں سے اجازت لینا پڑتی ہے کہ اس مخصوص ایپ کو ڈاؤن لوڈ کیا جائے۔ اس اجازت کو کسی بھی وقت آپ ختم کر سکتے ہیں۔ یونیورسٹی آف اوریگن سے منسلک ماہر نفسیات نک ایلن نے ایک ایپ تیار کیا جو ایسے نوجوانوں کے لیے استعمال کیا جا رہا ہے جنہوں نے خودکشی کی کوششیں کی ہیں۔ امریکہ میں 10 سے 34 سال کی عمر کے افراد میں خودکشی موت کی دوسری کلیدی وجہ ہے۔ 2015 میں نو عمر لڑکوں میں خودکشی کی شرح ہر 1 لاکھ میں سے 14 اور لڑکیوں میں ہر 1 لاکھ میں 5 رہی۔ ایک حالیہ جائزے سے پتہ چلتا ہے کہ اسمارٹ فون کے استعمال میں اضافہ اس بحران میں مزید بدتری اور خرابی کا باعث بنا۔ ڈاکٹر انسل کہتے ہیں کہ ذہنی امراض میں مبتلا افراد کا علاج معالجہ عام طور پر اس وقت کیا جاتا ہے جب ان کا مرض بحرانی شکل اختیار کر لیتا ہے اور جب بہت دیر ہو چکی ہوتی ہے۔ ہم یہ چاہتے ہیں کہ ایک ایسا طریقہ کار دریافت کر لیا جائے کہ ہم مرض کا پتہ ابتدائی علامتوں سے لگا سکیں۔ اسمارٹ ایپس تیار کرنے والوں کا کہنا ہے کہ اگر اسمارٹ فونز مؤثر انداز میں علامتوں کا پتہ چلا سکیں تو پھر ممکنہ طور پر مقصد یہ ہوگا کہ مدد کے لیے خود کار طور پر پیغام والدین، ڈاکٹر یا پھر سب سے پہلے مدد کو آنے والوں تک پہنچ سکے۔ فیس بک نے پرو ایکٹیو ڈیٹیکشن یعنی فعال انداز میں معلومات حاصل کرنے کے طریقہ کار کو استعمال کیا ہے۔ گزشتہ برس جب ایک خودکشی کے احوال کو فیس بک پر براہ راست بتایا گیا تو اس وقت ادارے نے اپنے AI نظام کو اس قابل بنا دیا کہ وہ آن لائن پوسٹ کیے ہوئے مواد میں ایسے الفاظ کا پتہ چلا لے جو ممکنہ طور پر خود کو نقصان پہنچانے کی پیشگوئی کرتے ہوں، پھر دوستوں کی طرف سے لکھے گئے الفاظ سے معلوم کرے کہ وہ استعمال کرنے والے شخص کی بھلائی کے بارے میں فکر مندی کا اظہار کر رہے ہیں، اور فیس بک کا نیا طریقہ ان ساری علامتوں سے اصل صورتحال کا بہتر طور پر پتہ چلا سکے۔ فیس بک نے گزشتہ سال کے دوران فوری طور پر امداد کے لیے آنے والے عملے کو جلد از جلد 3500 افراد تک پہنچنے میں مدد کی، لیکن ادارے کی طرف سے ان افراد کے بارے میں مکمل معلومات نہیں دی گئیں۔ اسی سلسلے میں کیے جانے والے ایک تحقیقی جائزے میں سٹینفرڈ یونیورسٹی کا تقریباً 200 نو عمر افراد کا ایک مطالعہ بھی شامل ہے۔ ان میں سے بیشتر نو عمر افراد تنگ کیے جانے، خاندانی معاملات یا پھر دوسرے مسائل کی وجہ سے ڈپریشن میں مبتلا ہونے کے خطرے سے دوچار ہیں۔ جو بچے اس مطالعے میں شامل تھے انہیں ایک تجرباتی ٹیلی فون ایپ دی گئی جو ان سے دن میں 3 مرتبہ ان کے موڈ کے بارے میں سوال کرتی ہے، اور یہ عمل 2 ہفتے تک جاری رہا۔ 15 سالہ لورل فاسٹر اس مطالعے میں شامل ہیں۔ فاسٹر کا کہنا ہے کہ وہ اپنے اسکول اور دوستیوں کے بارے میں دباؤ کا شکار ہیں۔ وہ بتاتی ہیں کہ سین فرانسسکو میں ان کے اسکول میں ڈپریشن عام ہے۔ ان کا یہ بھی کہنا ہے کہ اسمارٹ فون ایپ ابتدا میں ایسے محسوس ہوا جیسے کوئی ان کی جاسوسی کر رہا ہو، لیکن بیشتر ویب سائٹس پہلے ہی سے اپنے استعمال کرنے والوں کے رویوں پر نظر رکھتی ہیں۔ 19 سالہ الیسا لزارگا بھی اس مشاہدے میں شامل ہیں۔ لزارگا کا کہنا ہے کہ وہ ہائی اسکول سے ڈپریشن میں مبتلا ہیں اور اسمارٹ فون اور سوشل میڈیا کے انتہائی زیادہ استعمال کے بارے میں فکر مند بھی ہیں۔ وہ کہتی ہیں کہ آن لائن دوسرے لوگوں سے اپنا موازنہ کرتے ہوئے وہ افسردہ ہو جاتی ہیں، لیکن ان کا کہنا ہے کہ اسمارٹ فون کے ذریعے ذہنی صحت کے مسائل کی شناخت کرنے سے ممکن ہے کہ لوگ جلد علاج کی طرف متوجہ ہو جائیں۔ بیجے جلانی، اردو وی او اے، واشنگٹن۔
یہ وائس آف امریکہ واشنگٹن ہے۔ آپ ہمارے پروگرام ہماری ویب سائٹ پر کسی بھی وقت دیکھ سکتے ہیں، پتہ ہے www.urduvoa.com۔